उम्मीद है सबको आवाज़ आ रही होगी। इंशाअल्लाह ताला हम शुरू करते हैं हमारा जो काफ़ी हम पीछे रह गए हैं किताबो निकाह में। हमारे काफ़ी सारे अभी मसले मसाइल हैं जो हमने इंशाअल्लाह ताला अभी करने हैं, तो इंशाअल्लाह शुरू करते हैं। नहमदुहु नुसल्ली अला रसूलिल करीम अम्मा बाद फाऊज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम बिस्मिल्लाहिर्रहमानिर्रहीम रब्बिश्रहली सदरी वयस्सिरली अम्री वाहलुल उक़दतम मिन लिसानी यफ़क़हु क़ौली। ये जो मेरा छोटा बेटा है इसको मैंने कोई ट्रेन नहीं किया, लेकिन उसको ये पता है कि अभी क्लास हो रही है तो मेरे पास आके विस्पर कर रहा है। इससे पता चलता है कि सुभान अल्लाह बच्चों को भी, इतने छोटे को भी पता है कि जब शुरू से एक चीज़ की देख रहे होंगे तो वो इंशाल्लाह उसके मुताबिक ही फिर चलेंगे इंशाल्लाह ताला। अच्छा चलें जी, औज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर्रहमानिर्रहीम। अच्छा हमने यहाँ तक कर लिया था अल्हम्दुलिल्लाह 898 आयत हदीस तक। जी ऐसा ही है ना, 898 हदीस तक कर लिया था, 900 हदीस से इंशाल्लाह ताला आज हम करेंगे। और हमने ये पढ़ लिया था कि मेहर क्या हो सकता है, कितना मेहर रखा जा सकता है। थोड़ा सा इसमें ये भी ऐड कर लें, उस जमाने में औरत अगर अपने आप को हिबा करना चाहती थी तो वो कर सकती थी, मगर ये हर एक के लिए नहीं है। ये सिर्फ और सिर्फ नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के साथ था कि कोई औरत अपने आप को हिबा कर दे आप सल्लल्लाहु अलैहि वसल्लम के लिए। आज कोई औरत ऐसे नहीं कर सकती कि किसी के ऊपर आशिक हो जाए और जाके उसको कहे कि मुझे, मैं तुम्हारे लिए अपने आप को हिबा करती हूँ। ठीक है, अब हिबा करने में तो ये था ना कि कोई मेहर की ज़रूरत नहीं, कोई किस चीज़ की ज़रूरत नहीं, बस मैं तुम्हारी हो गई, बस तुम्हारे हवाले। तो ये आज नहीं हो सकता। तो कोई भी औरत ये नहीं, आज लड़की ये नहीं समझ सकती कि मैं मुझे किसी की भी ज़रूरत नहीं और मैं बस, क्योंकि कोई किसी के ऊपर भी ऐसी दीवाना वार मोहब्बत में गिरफ्तार हो सकती है कि कोई कहे कि मैं अपने आप को हिबा करती हूँ, तो वो उसकी गुंजाइश नहीं है। ये नोट कर लें। ठीक है, आज जो अहादीस हैं किताबु निकाह की, मैं शुरू करने से पहले ये कहना चाहती हूँ कि जो भी मैं बातें कहूँ कोई भी प्लीज़ इनको पर्सनल ना लें, क्योंकि मैं किसी के पर्सनल उससे नहीं कह रही। जो चीज़ें हमारे यहाँ के नॉर्म बन चुके हैं हम उनके ऊपर बात भी करेंगे, मगर किसी की भी, किसी दावत या किसी के किसी फंक्शन की ये मैं नहीं बात कर रही, या किसी की भी कोई तकरीब कभी हुई हो तो प्लीज़ कोई भी इसको पर्सनल ना ले कि हाँ पता नहीं हमारी बात हो रही है, हमारे ऊपर क्रिटिसाइज़ हो रहा है या कुछ है। मुझे तो खैर याद भी नहीं रहता, अल्हम्दुलिल्लाह ये भी अच्छी बात ही है, कोई याद नहीं रहता कि किसने क्या किस वक्त किया था। मगर ये जो बातें हम आम नॉर्मल जो माशरे में हमारे आजकल राइज हैं तो उनकी बात हो रही है, तो कोई इसको अपने ऊपर लेकर कोई यानी महसूस ना करे इस चीज़ को। ठीक है, चलें जी इंशाल्लाह ताला शुरू करते हैं। सबसे पहली हदीस हमारी 900 से हम शुरू करेंगे इंशाल्लाह ताला। इसमें चूंकि एक लौंडी के आज़ाद करके निकाह करने की बात है, अगरचे आज लौंडियाँ नहीं हैं, मगर हम इस पर इसलिए बात करेंगे क्योंकि आज के वक्त में इस चीज़ को लेकर बहुत बड़ा इशू बनाया जाता है। और लौंडी का एक यानी एक इस्लाम की पर जब भी लोग क्रिटिसाइज करने लगते हैं तो लौंडी के जिक्र ज़रूर किया जाता है कि लौंडियाँ क्यों रखने की इजाज़त या लौंडी कैसे वो। तो सबसे पहले मेरे सवाल होगा बिस्मिल्लाहिर्रहमानिर्रहीम मोहम्मद जी, तहसीन आप बताएंगी कि लौंडी जो है कैसे बन सकती है, कोई औरत को लौंडी कैसे बन सकती है, किसी को भी कैप्चर करके आज के वक्त में कुछ कुछ यानी ऑर्गेनाइजेशन ऐसी हैं जो लोगों को जाके वहाँ पे हमला करते हैं, फिर उसके बाद वहाँ की औरतों को पकड़ लेते हैं और लौंडियाँ बना लेते हैं और कहते हैं बस ये हमारी लौंडियाँ, कहीं पर भी जाके अगवा कर लेते हैं औरतों को, कहते हैं हमारी लौंडियाँ। तो क्या इस तरह से है इस्लाम के अंदर जायज़?
अस्सलाम वालेकुम रहमतुल्लाह वबरकातुह। जी उस्तादा, नहीं इस तरह से बिल्कुल जायज़ नहीं, क्योंकि जो पहले लौंडी बनने का जो था उसमें ये होता था कि जब वो औरतें खुद जंग के लिए निकलती थीं, खुद जंग के मैदान में होती थी, तो उन्हें फिर अगर पकड़ा जाता था तो फिर वो उस सूरत में लौंडी बनती थी। ऐसा भी नहीं था कि अगर वो कहीं पे हमला करें और उनके घरों में मौजूद औरतों को लौंडी बनाए, इस तरह से नहीं था वो हुक्म ना, बल्कि जो खुद जंग में निकलती थी उनको बनाया जाता था। तो आज तो ये बिल्कुल नहीं है, तो ये तो बिल्कुल गलत तरीका होगा और आप सल्लल्लाहु अलैहि वसल्लम ने तो फिर इसे खत्म कराया है ना।
सही सही, शाबाश। तो यानी लौंडियाँ उस जमाने में वो औरतें सिर्फ बनाई जाती थी جو کہ جنگ میں باقاعدہ حصہ لینے والی ہوتی تھیں. پھر جب وہ یعنی اس علاقے کو یا ان لوگوں کو فتح کر لیا جاتا تھا تو اس وقت پھر ان کو ایسی عورتوں کو لونڈی بنایا جاتا تھا. اور اس کے اندر بھی کیا کوئی طریقہ کار تھا یا پھر ایسے ہی جس کا دل چاہے جس کو بھی لونڈی بنا لے, کیا طریقہ کار تھا, کیا اس کے رولز تھے؟ جی زاہدہ بہزاد آپ بتائیں گے.
جی السلام علیکم و رحمۃ اللہ.
وعلیکم السلام.
جی اس میں یہ تھا کہ جس کو جو عورت دی جاتی تھی, جو جس کے حصے میں اس کو دیا جاتا تھا, وہ اس کے لیے ایز اے منکوہا عورت ہوتی تھی. اپنی مرضی سے نہیں پسند کر سکتے تھے, لیکن جو ان کو ملتی تھی تو وہی ہوتی تھی.
تو اب اس کو کیا کسی کو وہ کسی کے گھر کبھی بھیج دیا, کبھی کسی کے پاس بھیج دیا, کہ ایسے کر سکتے تھے؟
نہیں نہیں ایسا نہیں ہوتا تھا, بس جس کو ملی ہے وہ اسی کی رہتی تھی.
کیا اس کو بیچ سکتے تھے یا آزاد کر سکتے تھے؟
جی آزاد کرنے کا ہے اگر میرا خیال ہے, اس کا مجھے پکا نہیں پتا, کہ جس کی وہ لونڈی ہے اگر وہ آزاد کرنا چاہے تو وہ کر سکتے ہیں.
اور بیچنے کا کیا تھا؟
پھر بیچ بھی سکتے ہوں گے میرا خیال, پتا نہیں ہے مجھے, آئی ایم سوری اس کا نہیں مجھے پکا پتا. لیکن
اچھا پھر آپ لکھ لیں کہ بیچ بھی سکتے تھے, لیکن بیچ دیا تو ونس بیچ دیا, اور دوسرا آزاد بھی کر سکتے تھے, ٹھیک ہے؟ لیکن ایسے نہیں کر سکتے تھے, جزاک اللہ خیرن, ایسے نہیں کر سکتے تھے جیسے کہ اللہ تعالیٰ معاف کرے, جیسے وہاں پہ کچھ لوگوں کا یہ رواج تھا اس زمانے میں کہ وہ ان کو ان سے پروسٹیٹیوشن کراتے تھے اور ان کو یعنی کہیں کہیں اس طرح اپنی لونڈیوں سے یہ کام کرایا کرتے تھے, تو اس سے وہ پیسے کماتے تھے. تو اس چیز کا بالکل نہیں تھا, وہ اس کے لیے ایسے ہی ہوتی تھی جیسے یعنی نکاح کی ضرورت نہیں ہے کہ نکاح کیا جائے, مگر یعنی اسی طرح ہے کہ وہ اس سے وہ تمام فوائد اٹھا سکتا تھا جو ایک بیوی سے اٹھا سکتا ہے. مگر یہ بات یاد رکھیں کہ اس کی حیثیت ویسی نہیں ہوگی جیسے کہ ایک بیوی کی ہوگی, جیسے ایک بیوی کا مقام ہوتا ہے, جیسے اس کے رائٹس ہوتے ہیں اس طرح سے نہیں لونڈی کے رائٹس ہوں گے, یہ یاد رکھیے گا. نہ کوئی اس کو مہر ادا کیا جائے گا اس طرح سے, بلکہ وہ ایک لونڈی ہے کیونکہ. تو مگر اگر اس کے پیٹ میں بچہ ہو یا اس نے اس کا بچہ پیدا کیا ہے یا وہ پریگننٹ ہے اس کے بچے سے, تو پھر کیا اس کے رولز ہوں گے؟ جی نفیسہ آپ بتائیں گی.
جی السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
جی وعلیکم السلام ورحمۃ اللہ.
جی اگر اس کے وہ حاملہ ہو گئی اس آدمی سے تو پھر وہ اس کو نہ تو بیچ سکتے ہیں اور نہ ہی وہ کسی کو نہ ہی بیچ نہیں سکتے اس کو, نا نہ کسی کو دے سکتے ہیں نا.
وہ کیا وہ عورت کیا کہلائے گی؟
وہ ام الولد کہلائے گی. وہ نا
آدمی فوت ہو جائے تو
فوت ہو جائے پھر وہ آزاد ہو سکتی ہے نا.
شاباش گڈ. جو ہے نا وہ آدمی اگر فوت ہو جاتا ہے تو پھر وہ آزاد ہو جائے گی, تو یہ بات کو بھی آپ لکھ لیں ضرور. اس لیے میں آپ کو یہ بات کہہ رہی ہوں, گو کہ آپ کو ضرورت نہیں, لیکن کوئی بھی غیر مسلم, ایون خیر میں تو غیر مسلم ہوں کیا کہوں, ہمارے اپنے مسلمان بھی کم نہیں ہماری جان کھاتے اس پہ, بہت زیادہ اس کے اوپر کرٹیسائز کر کے, اور اسلام میں ایسے کیوں ہے, یہ کیا بات ہو گئی, یہ کیوں ہو گیا. تو پھر آپ کے پاس پتا ہونا چاہیے آپ کو کہ کیا ہوتا تھا اس زمانے میں. کوئی اس طرح پریزنز وغیرہ تو ہوتے نہیں تھے کہ پریزنز آف وار کو ایسے رکھا جائے, اس زمانے میں ایسے ہی ہوتا تھا کہ ان کو ان کے پاس دے دیا جاتا تھا, وہ ان کی ملکیت میں آ جاتی تھیں, اور ایسی عورتیں پھر باہر جا کے کوئی غلط کام نہیں کر سکتی تھیں کہ معاشرے میں کوئی اور غلط کاریاں شروع کر دیں. ایسی عورتیں اگر آزاد ایسے ہی چھوڑ دی جاتی تو معاشرے میں کیا کیا فساد پیدا ہو سکتا تھا. تو ایک بندے کو دے دی, اب وہ اس کی ملکیت ہے, وہ اس کا گارڈین ہے, وہ اس کی ساری ضرورتوں کو وہی پورا کرے گا اور وہ ہی اپنے پاس رکھے گا. تو اس لحاظ سے دیکھا جائے تو عورت کی یعنی اس کی بھی ایک ضرورت ہوتی ہے, اس کی ضرورت وہی آدمی پوری کرے, ہر قسم کی ضرورت. اور دوسرے یہ کہ وہ اس طرح آزاد پھر کے معاشرے میں کوئی بے حیائی پھیلا نہیں سکتی پھر, ٹھیک ہے, جو کہ ایسا ہو جایا کرتا ہے اگر اتنی ساری عورتیں معاشرے میں اکیلی ہو جائیں اور ان کے خاوند وغیرہ تو مر گئے ہیں وار میں یا کچھ ہے, تو پھر یہ چیز نہیں ہوتی تھی. تو یہ ان کو ایک پروٹیکشن مل گئی. آپ کہتے ہیں کہ آج یہ نہیں ہو سکتا, ایسے نہیں. اگر آج ویسی ہی مملکت ہو جیسی اسلامی مملکت ہو اور وہ اسی طرح کا ماحول ہو تب یہ ہو سکتا ہے, ورنہ ویسے نہیں کہ آج جا کے کہیں بھی کر کے اور اس کے بعد پھر سوچیں. آج کے وقت میں آپ سوچ سکتے ہیں کہ کیا حال کیا جاتا ہے ان عورتوں کا جن جگہوں پہ لوگ فتح کرتے ہیں کسی علاقے کو, بلکہ آپ فتح کیا کرنا بعض ملکوں میں, تو اپنے ہی ملک میں اگر کہیں بغاوت ہو جائے, جیسے ہم کشمیر وغیرہ میں دیکھتے ہیں, तो अपनी ही फौज अपने लोगों के साथ और उनकी औरतों के साथ क्या करती है, यह आप सबको पता है, ठीक है। और किस तरह, यानी ना उनकी इज्जतें महफूज, ना उनको कोई चीज महफूज नहीं होती। तो इस्लाम तो कहता है कि लौंडी बना के उसकी मिल्कियत में दे दिया जाए, वो बस उस आदमी की। अब कोई उस और लौंडी तक ऐसे रीच नहीं कर सकता, ठीक है। अच्छा जी, लौंडी से अगर जी, अब जी शकीला आंटी आप बताएंगी कि अगर लौंडी से कोई निकाह करता है तो उसका मेहर क्या होता है?
उसका मेहर होता है कि उसको मतलब अपने पास रखता है, और दूसरे ये कि उसकी तालीम और तरबियत का इंतजाम भी करता है।
लेकिन उसका मेहर क्या देगा उसको? मेहर क्या चीज होगी लौंडी से अगर कोई निकाह करता है? निकाह होगा ही कैसे जब उसको निकाह तो आजाद औरत से किया जाता है ना, तो यानी उसको आजाद करेगा, यही उसका मेहर होगा, उसकी आजादी।
पहले उसको आजाद करके फिर निकाह करेगा।
जी जी ठीक है, क्योंकि वरना तो वैसे तो उसके पास लौंडी है ही, वो फिर तो क्या लौंडी को तो फिर वो दर्जा मिल ही नहीं सकता ना बीवी का। तो एक आजाद औरत होगी वो, फिर उससे वो निकाह करेगा, तो इसकी फजीलत क्या है फिर?
इसका दोहरा सवाब मिलता है कि आजाद करने का भी और निकाह भी करने का।
सही है, सही है, क्योंकि वो एक लो स्टेटस की औरत थी, उसको एक हायर स्टेटस दिया गया बीवी बना के, ठीक है। और आप सल्लल्लाहु अलैहि वसल्लम ने ऐसा करके भी दिखाया। अच्छा, अब जी शाजिया नासिर आप बताएंगी कि हजरत सफिया से आप सल्लल्लाहु अलैहि वसल्लम का निकाह कैसे हुआ था?
अस्सलाम
वालेकुम वरहमतुल्लाह।
वो जंगे हैबर में कैद होके आई थी, और उसमें फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने एक अपने साथी को उन्होंने मांगी थी तो दे दी थी, तो फिर आप सल्लल्लाहु अलैहि वसल्लम को किसी ने बताया कि ये तो किसी सरदार की बेटी है, तो ये आपके लिए ज्यादा बेहतर है। तो फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने ज़सफिया रज़ियल्लाहु अन्हा के साथ उनकी निकाह कर लिया था उनको, और उनका हक में उनकी आजादी को ही बनाया था, उनको जो आजाद किया था।
शाबाश, सही है, बिल्कुल शाबाश। यानी कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इनको फिर आजाद करके इनके साथ निकाह कर लिया था। हज़रत सफिया जो है इब्ने अख्तब की बेटी थी, और बड़ा सरदार था वो यहूद के कबीले का, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फिर इनसे निकाह किया था। इसमें आप क्या सोचती हैं कि क्या हिकमत क्या होगी? शाज़िया आप बताएंगी कि हिकमत क्या थी इसमें निकाह करने में?
इसमें हिकमत ये थी कि उसमें के जो गुलाम या लोंडियां आ रही हैं उनको आजाद करके उनको अपने निकाह में लिया जा सकता है, मतलब लोंडियों को आप या बांडियों को ऐसे नहीं।
थी इस निकाह के करने में, वो तो ठीक है, एक शरण तो हमें पता चल गया कि ऐसे हो सकता है, लेकिन इसके फायदा क्या था? हिकमत बताएंगे इसका फायदा? कोई फायदा था इसका? रहती हूँ कि देखें, जब एक दुश्मन कबीले की बेटी के साथ निकाह होगा तो फिर उनकी दुश्मनी के अंदर बहुत यानी फर्क आ जाएगा। जैसे आप सल्लल्लाहु अलैहि वसल्लम ने उम्मे हबीबा के साथ जब निकाह किया था, अबू सुफियान की बेटी थी, तो अबू सुफियान की दुश्मनी में खातिर खा तौर पर जो है ना कमी आ गई थी। जाहिर है जहाँ पे इंसान ने अपनी बेटी दी हो तो बेटी को तो बेवा नहीं करेगा ना, ये नहीं चाहेगा कि मेरी बेटी बेवा हो जाए, या ये नहीं चाहेगा कि फिर इस तरह से, यानी ये बेटी का सारा मामला आ गया, उसके घर का मामला आ गया, तो वो उस तरह से दुश्मनी नहीं फिर कर सकते। तो आप सल्लल्लाहु अलैहि वसल्लम के निकाहों में से कई की हिकमत कई में ये भी थी कि दुश्मनी में कमी की जाए। क्या और बताया जाता है कि असल सफिया बहुत खूबसूरत थी, और खैर जो जिन्होंने इनको लिया था, आप सल्लल्लाहु अलैहि वसल्लम ने दहिया को दे दिया, वो दे भी नहीं दिया, बल्कि आप सल्लल्लाहु अलैहि वसल्लम ने उनको फरमाया कि आप कैदी औरतों में से कोई ले लें, तो उनको ये चॉइस दी थी। तो आपको पता है हजरत दहिया कल्बी जो थे वो बे इंतहा खूबसूरत थे, इतने खूबसूरत थे कि सुभान अल्लाह, वो बार दफा अपने चेहरे पे आगे पर्दा कर लेते थे कि औरतें ना देख के फितने में पड़ जाए, जैसे यूसुफ अलैहिस्सलाम की बात है। और जिब्राइल अलैहिस्सलाम जब भी इंसानी सूरत में आए, दहिया कल्बी की सूरत में आए। सुभान अल्लाह। तो अच्छा चलें, ये आपको पता चल गया बात। और आगे है अच्छा, अब राफिया बेगम आप बताएंगी कि किस बीबी के वलीमे पे आप सल्लल्लाहु अलैहि वसल्लम पे हिजाब की आयतें उतरी?
जी, अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातुहु। हजरत ज़ैनब बिनते जहश रज़ियल्लाहु अन्हा से जब निकाह किया था, तो आप निकाह के बाद कुछ लोग खाने के बाद भी बैठे रह गए जी, उसके बाद फिर वो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फिर टहलने के लिए बाहर चले गए ताकि वो लोग उठ के चले जाएं, लेकिन उसके बाद भी फिर और जब वो वापस आए, उनके साथ एक और एक सहाबी भी थे, हजरत अनस
आप सल्लल्लाहु अलैहि वसल्लम के समझ लें कि जैसे किसी के साथ होता है ना कोई, यानी इनकी वालदा ने हजरत अनस को आप सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में दे दिया था ना कि आपकी खिदमत किया करेंगे, तो छोटे लड़के थे
जी। जब ये फिर वापस आए कि आके कहा कि वो लोग चले गए हैं, ये लोग सोचे, और जब वो वापस आए तब तक भी दो लोग बैठे हुए थे। तो फिर उसके बाद जब ये दो लोग भी चले गए, तो जब उसके बाद ये पर्दे की आयत उतरी,
नाज़िल सूरत की आयतें हैं ये?
सूरे अहज़ाब,
अहज़ाब की आयतें उतरी। और हज़रत ज़ैनब से निकाह करने में क्या हिकमत थी आप सल्लल्लाहु अलैहि वसल्लम की?
जी, ये इसमें ये हिकमत थी क्योंकि आप नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हजरत ज़ैद बिन हारिस की परवरिश की थी और अपने उनको बेटा जैसा बनाया था, तो इस
अडॉप्टेड सन की बीवी के साथ निकाह हो सकता है, क्योंकि अडॉप्टेड सन रियल सन नहीं है, हकीकी बेटा नहीं है। मुंह बोला बेटा ही होता है, वो हकीकी बेटा नहीं बन जाता, क्योंकि हकीकी बेटे की बीवी से तो आप निकाह नहीं कर सकते, तो उसके तो ससुर हुए, मगर मुंह बोला बेटा हकीकी बेटा नहीं हुआ करता, ये इससे प्रूव करना था
जी।
जज़ाकअल्लाह। जैसे हमारे यहाँ भी मुंह बोले बहन, मुंह बोला भाई, मुंह बोला बेटा, इसका बड़ा रिवाज है ना, और इसी तरह समझा जाता है कि रियल है, लेकिन अल्लाह की शरीयत में ये इस तरह से रियल नहीं है। ठीक है, अच्छा जी, 10 ईयर तक खिदमत की थी, बिल्कुल सही है। अच्छा, आगे हम देखते हैं ये जी, शहादी आप बताएंगी कि किस बीबी का निकाह बेहतरीन तौर पे, यानी बेहतरीन क्या मतलब, पुरतकल्लुफ निकाह की सॉरी वलीमा किस बीबी का हुआ था?
अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहु। हजरत ज़ैनब बिन्त जहश का।
शाबाश, बिल्कुल।
एक बकरी ज़बह की थी जी,
बिल्कुल। ये भी बता दीजिए कि जो आयात सूरह अहज़ाब की उतनी, इनमें क्या हमें पैगाम मिलता है खाने के तौर पे?
जब तक बुलाए तो जाओ, और यानी दावत खत्म हो तो फिर जाने का हुक्म देता है।
यानी आप ऐसे नहीं कर सकते, जज़ाकअल्लाह खैरन, आप ऐसे नहीं कर सकते कि जब आपको खाने के लिए बुलाया जाए, तो एक तो ये नहीं कि उन्होंने आपको 8 बजे बुलाया, आप 7:30 ही जाके बैठ जाएं, यानी हम तो जल्दी आ गए क्योंकि हमारे आपके साथ बहुत फ्रेंकनेस है, तो इसलिए हम पहले ही आके बैठ गए। नहीं, अगर आप किसी की हेल्प भी करना चाहें तो उनसे पहले इजाज़त लें कि हम आपके हेल्प के लिए आना चाहते हैं, ताकि दूसरा इसके लिए प्रिपेयर्ड हो। ऐसे नहीं हो कि आप, वो उन्होंने बुलाया 8 बजे, आप 7 बजे चले गए, अब वो बेचारा अपना काम करे कि आपको एंटरटेन करें, तो ये आदाब नहीं है। ये देखिए अल्लाह का हुक्म इस मामलात में भी, हालांकि कहने को ये घरेलू मामलात हैं, ये हमारे इस तरह के मामलात हैं कि जो, यानी आप रोज़मर्रा ज़िंदगी के मामलात जिनको हम सोचते हैं कि ये बस हम खुद ही डील करते हैं, हमें जैसे पता है, नहीं, अल्लाह का जो हुक्म है वो देखें। खाना खाने के बाद आप वहाँ पे देर देर तक नहीं बैठे रहें कि बैठे रहे हैं और दूसरा मेज़बान बेचारा थक के चूर हो चुका है, और वो उसने अभी और समेटना है और करना है काम, और आप हैं कि उठने का नाम नहीं ले रहे, और आपकी गपशप ही ख़त्म नहीं हो रही। हाँ, उस सूरत में अनलेस के मेज़बान आपको खुद इंसिस्ट करे कि नहीं आप बैठें, तो फिर आप बैठ सकते हैं, अदरवाइज आपकी तो हो गई गपशप और उस बेचारे का बुरा हाल हो रहा है, तो ये दुरुस्त नहीं है। ठीक है, उसी देखें एक बात इसको समझ लें, मैं आप सबसे कहना चाह रही हूँ कि किसी के भी पर्सनल नहीं, कोई प्लीज ले इन बातों को, सबको मैं एक बात कह रही हूँ, पहले भी हमने हदीस में पढ़ी थी बात, जल्दी सोना, ईशा के बाद बहुत ज्यादा बातें ना करना, ये सारी बातें हमने पढ़ी थी ना, लेकिन हमारे माशरे में क्या राइज है आज के वक्त में کہ ہم اتنی لیٹ چاہے شادیاں تو شروع ہی میرا خیال 12 بجے ہوتی ہیں، چاہے وہ ڈنرز ہیں چاہے وہ کچھ ہیں، ہم یہ سوچتے ہیں کہ بس لیٹ ہی کرنا ہے وہ، یعنی پہلے زمانے میں دیکھیں آپ دن کے وقت شادیاں وہ کرتی تھیں، شام تک وہ اپنے گھر پہنچ جاتے تھے، آج کے وقت میں شادی شروع ہی آدھی رات سے ہوتی ہے، تو یعنی یہ تو اسلام کے بالکل ہی الٹ جا رہے ہیں۔ اب صرف اس بات کا مجھے جواب بتائیں کہ جو بندہ آپ کے گھر کی دعوت سے، شادی ہے ولیمہ ہے جو بھی ہے، یا دعوت ہی آپ نے اتنی لیٹ کیا، کیونکہ ہمیں ایک یہ بھی کانسیپٹ ہے کہ رات کا کھانا اس وقت ہوگا جب رات ہوگی، رات ہوگی، رات کا مطلب کیا ہے کہ بس سورج ڈھل جائے، اندھیرا جب تک نہ ہو اس وقت تک کھانا نہیں کھانا، اور اگر گرمیوں کے دن ہے تو پھر تو مغرب ہوتے ہوتے بھی 8 بج جاتے ہیں، اس وقت 8 بجے کے بعد کوئی مغرب پڑھ کے جب آپ کے گھر پہنچے گا، جب تک کھانا سرو ہوگا 9 بج چکے ہوں گے، جب تک میٹھا سرو ہوگا 10 بج چکے ہوں گے، جب تک بیچارہ اپنے گھر پہنچے گا 11 بج چکے ہوں گے، اور آپ نے اس کو اتنا لیٹ کر دیا، اور شادی تو ماشاءاللہ اس سے بھی زیادہ، اس میں تو کوئی کانسیپٹ ہی نہیں ہے کہ کوئی ارلی بات کی جائے، یعنی اتنی لیٹ لیٹ شادیاں چاہے مسجدوں میں رکھیں لوگ، چاہے کہیں پہ بھی ہالز میں، تو اس سے بھی لیٹ ہے۔ اب اس کے اندر کیا ہے، آپ مجھے صرف ایک بات کا جواب دیں کہ ایسے کوئی بھی انویٹیشن جب آپ دیتے ہیں، کوئی آپ اگر میزبان ہیں اور آپ لیٹ انویٹیشن دیتے ہیں، لیٹ آپ کا فنکشن ختم ہوتا ہے، جو مہمان آئے ہیں آپ کیا سوچتے ہیں کہ وہ تہجد کے لیے اٹھ سکیں گے؟ اگر وہ تہجد گزار بھی ہے تو کیا تہجد کے لیے اٹھ سکے گا؟ اگر چلو بیچارہ بہت ہی پکا تہجد گزار ہے، کسی طرح مارے باندھے اٹھ ہی گیا، تو آپ یہ دیکھتے ہیں کہ اس کے بعد اٹھ کے اس کا کوئی دماغ چلے گا کہ کوئی وہ صحیح سے تلاوت کر سکے، خشوع کے ساتھ نماز پڑھ سکے، دعائیں کر سکے، کیا وہ ایسے کر سکے گا؟ اور قصوروار کون ہوا؟ جو ہوسٹ تھے۔ پھر اس کے بعد چلو اگر کوئی تہجد گزار نہیں ہے، فجر ہی پڑھنے والا ہے، جو فجر پڑھنے والے بھی ہیں جو ڈاواں ڈول ہوتے رہتے ہیں، کبھی چھوڑ بھی دیتے ہیں، پکے نہیں ہیں، ان کی تو لازمی فجر چلی جائے گی، اتنی لیٹ سوئیں گے تو کیسے فجر کے لیے اٹھیں گے، عام دنوں میں ان کے لیے اٹھنا مشکل ہوتا ہے۔ اور جو پکے پڑھنے والے بھی ہیں وہ بھی اٹھیں گے تو ان کی نماز کے خشوع کا کیا حال ہوگا؟ یہ چیز مجھے اتنی بودر کرتی ہے، اس لیے آپ سے یہ ایک میرا دکھ بھی ہے اس چیز کا، کیونکہ یہ جب بھی میری نماز متاثر ہوتی ہے تو پھر میں یہی سوچتی ہوں کہ اللہ اکبر، اگر ہم اپنے یہ طریقے چینج کر لیں تو کتنا فائدہ ہونا، کیا حرج ہے اگر ہم لوگوں کو ذرا جلدی بلا لیں اور جلدی فارغ کر لیں، اس کے بعد کسی نے بیٹھنا ہے تو بیٹھے، نہیں بیٹھنا تو وہ چلا جائے۔ اب آپ دیکھیں بعض دفعہ لوگ اس لیے بھی کرتے ہیں کہ زیادہ دیر لوگ ہمارے گھر نہ بیٹھے، بعض لوگوں نے یہ بھی کہا ہے کہ وہ نہیں چاہتے کہ بہت دیر لوگوں کو اگر دوپہر سے بلایا تو رات تک اٹھنے کا نام نہیں لیں گے، دوپہر کو آپ نے کیا ہوا لنچ اور وہ انہوں نے شام تک اب اٹھنا ہی نہیں، تو دیکھیں یہ ان کی پرابلم بہت آسانی سے سالو ہو سکتی ہے اگر سورہ عذاب کی یہ آیتیں سمجھ لیں۔ سمجھ آئی میری بات؟ کیونکہ لوگ کہتے ہیں اگر ہم 5 بجے بلائیں گے، انہوں نے تو جانا 10 بجے ہی ہے، تو فائدہ کیا پھر 5 بجے بلانے کا، یہاں پہ ہمارے سر پہ ادھم مچاتے رہیں گے، تو ان کو ایسے بلاؤ کہ 8 بجے بلاؤ تب بھی 10 بجے ہی اٹھنا ہے، تو اس لیے جو ہے نا پھر اس وقت جائیں گے تو صحیح، کیونکہ ہم نے یہ بھی بوجھ بنا لی ہیں دعوتیں بھی، اور جو آنے والے ہیں وہ بھی ماشاءاللہ اٹھنے کا نام نہیں لیتے، ان کو بھی فراغت ہی فراغت ہی، اور کیا اس سے زیادہ کیا اچھا ہو رہا ہے کہ بھائی بیٹھے ہوئے ہیں اور سرو ہو رہا ہے، کبھی چائے آ رہی کبھی یہ ہو رہا ہے، اب ہم بیٹھے رہے ہیں اور ہماری گپ شپ چل رہی ہے، میزبان بیچارہ چائے ٹوٹ پھوٹ کے چکنا چور ہو رہا ہو، ہمیں اس سے کوئی فرق نہیں پڑتا، نہ تو اٹھ کے ہم نے کچھ کرنا ہوتا ہے، نہ کوئی ہاتھ ہلانا ہوتا ہے، بس بیٹھے بیٹھے سارا سرو ہوتا جائے، تو یہ اچھی بات نہیں ہے۔ لیکن جب ہم یہ احکامات پڑھتے ہیں تو نہ آپ اتنا ارلی جائیں کہ اس کے لیے ایک مشکل بن جائے، دوسرا ابھی بیچارہ چینج کر رہا ہے، ابھی وہ ابھی تیاری میں اپنی لگا ہوا ہے، وہ کس حلیے میں ہے، وہ کیا اس کو کام کرنے، آپ اس کے سر پہ سوار ہوگا، اگر کھا لیا ہے تو اس کے بعد بھی آپ جان چھوڑ دو اس کی، انلیس کہ وہ آپ کو کہے کہ آپ بیٹھے، کیونکہ بعض دفعہ ایسا ہوتا ہے، وہ کیوں کہتے ہیں بعض دفعہ، کیونکہ وہ بیچارہ سارا کھانا وانا کر کے اب بیٹھا ہے آ کے، تو وہ کہتا ہے کہ آپ تھوڑی دیر میرے ساتھ بھی بیٹھ جاؤ، تو اگر وہ آپ کو انسسٹ کرتا ہے تو الگ بات ہے، اگر نہیں تو پھر آپ اٹھیں۔ لیڈیز ٹی وی سیریل دیکھ کر جاتی ہیں نکاح ولیمے میں ان آر کنٹریز، اللہ اکبر، اچھا یہ بات اب مجھے نہیں پتا چلی، اس لیے کیونکہ ٹی وی سیریل دیکھنے کا کیوں ان کو ٹائم ہے، کیونکہ دیکھیں ان کو بھی پتا ہے کہ جہاں پہ ہم نے جانا ہے وہاں پہ تو لوگوں نے آئے نہیں ہونا، تو کیا فائدہ کہ ہم جا کے بیٹھ جائیں پہلے سے، یہ بھی ایک بات ہوتی ہے، کیونکہ سب کو پتا ہے کہ ایک نارم بن چکا ہے कि अगर शादी का टाइम 8 बजे लिखा हुआ है जो कि यूजुअली होता है, तो 11 बजे से पहले लोग कहते हैं किसी ने आना ही नहीं। अब आप बुद्धू वहाँ पे बैठे हुए जाके बन रहे हैं कि बैठे हुए, और अब आप क्या करेंगे वहाँ पे? तो इस चीज को ही हमें सबको तोड़ना है, इस चीज को, खास तौर पे जो हम ये पढ़ रहे हैं, तो उसके बाद भी ना अगर हम बदलें तो कब बदलेंगे? फिर पढ़ने का क्या फायदा मुझे बताएं? ये जस्ट हम गोइंग थ्रू द अहादीस, क्या है ये? अब ना हमने कोई चीज का अमल करना है, ना हमने किसी चीज को अपनी जिंदगी में लाना है, ना हमने अपने तरीके बदलने। आप क्यों नहीं करते कि असर के बाद नमाज, सॉरी, निकाह करें, असर के बाद कर लिया, या असर के बाद, चलो ज्यादा से ज्यादा भी कोई लेट होगा तो बहुत मगरिब हो जाएगी, उससे ज्यादा क्या होगा? और आप अपना करें, ये भी एक अच्छी बात नहीं होती कि, खैर शादियों में तो बेचारा लोगों का कंट्रोल नहीं होता, लेकिन ये भी कोई अच्छी बात नहीं कि मेहमानों को बिठाया हुआ क्योंकि बस वो एक नहीं आया, अब वो एक के लिए सारे सूख सूख के हलकान हो रहे हैं। नहीं, आप उनको खाना दें, जब वो एक आएगा तो उसका कसूर है कि वो लेट आया। आप बाकी सारे मेहमानों को की डिसरिस्पेक्ट है ये, कि उनकी तो कोई अहमियत नहीं, बस वो एक की अहमियत है क्योंकि वो नहीं आया। असल में उसमें मेजबान को मुश्किल होती है, क्योंकि जाहिर आप जब वो एक आएगा तो उसके लिए दोबारा खाना गर्म करेंगे, दोबारा करेंगे, नहीं, आपको नहीं जरूरत। आप अपने टाइम के ऊपर, जो आपने मुनासिब टाइम रखा, आप उसके ऊपर सबको सर्व करें, वो जब एक आए तो वो भी शामिल हो जाए, बस। ना कि जब वो एक आए, वो तशरीफ लाएंगे, वो VIP हैं, तो फिर लोग लेट आना ही पसंद करते हैं, फिर यही ट्रेंड बन जाते हैं। लोग कहते हैं कि फिर हम उस वक्त जाएंगे बस जब सारे आ चुके हों। अल्लाह अकबर, एंड डू जमात एट आर दावत एंड देन। बिल्कुल, ये बहुत ही अच्छी बात है कि आप आइए और यहाँ पे आके मसलन में कोई भी नमाज, मगर खुदा के लिए इशा का ना कह दीजिएगा, क्योंकि इशा भी गर्मियों में इतनी देर से होती है कि हम सोचते हैं इशा के बाद ही तो खाना खाते हैं, अब वो इशा के बाद करते करते तो वो तो फिर मेरे ख्याल सहरी होने का वक्त हो जाता है जी। जैसे मगरिब के बाद आपने बुला लिया, वो गर्मियों में मगरिब भी देर से, यही तो मैं आपको बता रही हूँ कि गर्मियों में मगरिब भी इतनी देर से होती है, अगर आप असर के वक्त बुला लें, चलो मगरिब के बाद तक लोग चले जाएं, लेकिन लोग भी खुदा के लिए इतना ना लोगों को तंग करें कि वो बैठ बैठ के और दूसरों को तकलीफ में, अजियत में। अब यहाँ पे देखा कि आप सल्लल्लाहु अलैहि वसल्लम का, आपने ये भी देखा है ना इन इसमें आयात में, कि अल्लाह ताला ने फरमाया कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम तो शर्मा रहे हैं कि वो आपसे कैसे कहें कि भाई अब जाओ। इससे पता चलता है आप सल्लल्लाहु अलैहि वसल्लम की मुरव्वत, और मेहमानों के लिए आपकी जो मुरव्वत है कि यानी तकलीफ में भी थे लेकिन फिर भी उनको ये नहीं कहा कि अब जाओ ना अपने घरों को, क्या तुमने यहाँ पे मजलिस लगाई है, और कह भी देते तो कोई हर्ज नहीं था, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम की कितनी मुरव्वत थी कि आप सल्लल्लाहु अलैहि वसल्लम ने नहीं फरमाया और इस चीज पे शर्माया। इससे हमें मेहमान की भी रिस्पेक्ट पता चलती है, और ये भी पता चलती है कि मेहमान के साथ मुरव्वत का मामला किया जाए, और मेहमानों को खुद समझ होनी चाहिए, अकल होनी चाहिए। ठीक है, अब आगे देखते हैं। अब हमें यहाँ से खाने के टाइमिंग्स भी पता चल गए, क्या टाइमिंग होने चाहिए, क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम को जब लेट हो रहा है तो यानी एक अजियत है उनके लिए, और किसी के घर जाने का भी हमें पता चल गया इन आयात से कि हम उस वक्त ना जाएं। देखिए, अगर आप ये सूरह अज़ाब की आयात निकाल लें तो क्या पता चल रहा है कि उस वक्त ना जाएं, ये हदीस नंबर 905 के एंड में है कि उस वक्त जाओ तुम जब तुम्हें खाने को बुलाया जाए। ऐसा भी नहीं है कि खाना पकने का इंतजार ना करना पड़े, यानी आप जाके किसी के घर बैठ जाएं, बिल्कुल खाने का एन टाइम है, बिल्कुल उनके खाने का टाइम है, वो खाना लगा रहे हैं और आपको पता है कि खाना लग रहा है और आप हैं कि उठ के दे ही नहीं रहे। भाई आपको जब पता है कि भाई इनके खाने का टाइम है, वो खाना सर्व करे तो आप उठ जाए वहां से, ना कि हम ये सोचते रहें कि अच्छा चलो फिर हम भी शामिल हो जाएंगे, ऐसी भी क्या बात हो गई। भाई मेजबान तो कहेगा ही, उसकी तो बात है कि वो कहे जरूर, लेकिन मेहमान को नहीं चाहिए कि वो खाने के टाइम पे आए। किसी ने अपने हस्बैंड को खाना देना है, किसी ने अपने घर में बच्चों को खाना देना, अब आप वहीं पे विराजमान है क्योंकि बस आपने उठना ही नहीं, तो ये सही नहीं है बात। ठीक है, हाँ अल्लाह दावत के लिए बुलाया फिर तो जाहिर है। अच्छा, एक आप लोगों से वैसे ही मैं क्वेश्चन करूंगी, वो अभी कवर नहीं हुआ। देखिए हमारे उस्ताद भी, क्योंकि फीमेल्स को, हमें औरतों को बात करने में कई चीज़ों को बहुत आसानी होती है, लेकिन मैं उनकी भी बहुत वो करती हूँ कि माशाल्लाह उन्होंने इतने अच्छे तरीके से ये सारी बातों को कवर किया, हालांकि एज अ मेल मेरे लिए बहुत मुश्किल होता है, तो वो उनके लिए तो ज़ाहिर है और ज़्यादा इन सारी चीज़ों को एक्सप्लेन करना मुश्किल था। अब ये मुझे बताएंगे आप इस पे पैल टॉक पे, चूँकि ये क्वेश्चन नहीं कवर हुआ तो मैं आपको यहाँ पे ही पूछ रही हूँ कि क्या वलीमे के लिए मुजामियत शर्त है? कि हम अपने जमानों के अंदर सुना करते थे कि भाई वलीमा हराम हो गया کیونکہ اگر مجامعت نہیں ہوئی تو پھر ولیمہ حرام ہے، یہ نہیں ہے کوئی ولیمہ، اس سے پہلے مجامعت ہونا ضروری ہے۔ مجامعت سمجھتے ہیں یعنی میاں بیوی کا خاص تعلق ہونا ضروری ہے۔ جی شاباش، ایسا نہیں ہے، یہ ہمارے ہاں ایک مس کنسیپٹ ہے، یعنی کوئی اس کے اندر نہیں ہے۔ ہاں بس ان کا اکٹھے ہو جانا کہ اس کی رخصتی ہو گئی ہے لڑکی کی، تو بس اتنا کافی ہے کہ وہ اکیلے ہو گئے ایک دوسرے کے ساتھ، جب اکیلے ہو گئے تو اتنا کافی ہے، بس اب اس کے اوپر ولیمہ کر دیجیے۔ اب اس میں ولیمہ حرام یا ہونے کی کوئی وہ بات نہیں ہے، ہو سکتا ہے کسی عورت کو پیریڈز ہوں، ہو سکتا ہے کہ وہ نہیں۔ ہاں جی، یہ بہت زیادہ باتیں ہمارے ہاں معاشرے میں عام ہیں کہ یہ ولیمہ تو صحیح نہیں ہے، کیونکہ یہ اس عورت کو تو پیریڈز ہوئے ہوئے تھے تو یہ صحیح نہیں ہے، تو یہ بھی ہم ذہن سے نکال دیں۔ اچھا اچھا جی جی، ناظرین آپ بتائیں گی کہ اگلی احادیث میں آ رہا ہے کہ ولیمے کے لیے اگر بلایا جائے تو آنا چاہیے، تو کیا برات کے پر بلایا جائے تو کیا اس کے لیے بھی یہی حکم ہے؟
السلام علیکم ورحمۃ اللہ۔
وعلیکم السلام۔
جی استاذہ، ان جنرل جیسے اگر کوئی مسلمان کسی مسلمان کو دعوت دے تو اس کو جانا چاہیے، وہ اسی کنسیڈریشن میں آتا ہوگا، کیونکہ ولیمے کا تو ذکر ہے پر برات کا آپ پوچھ رہی ہیں، تو میرے خیال سے تو اگر بلائے جائیں تو جانا ہی چاہیے، ایکسیپٹ کرنا چاہیے نا انویٹیشن۔
اچھا ٹھیک ہے شاباش، یعنی آپ یہ دیکھیں کہ ویسے تو مسلمان کے مسلمان پہ جو حقوق ہے ان کے اندر یہ بھی ہے کہ جب اس کو دعوت دی جائے تو وہ اس پہ جائے، مگر جیسے یہاں پہ تاکید ہے حدیث نمبر 906 میں کہ ولیمے کا خاص طور پہ فرمایا گیا کہ کسی کو دعوت ولیمہ پر بلایا جائے تو اس کو آنا چاہیے، اس طرح برات کے اوپر کیوں نہیں کہا گیا؟ جی اسی کو آپ جواب دیں، اس طرح سے جواب دیں کہ برات کا کیوں نہیں کہا گیا۔ جی ناظرین،
برات کا اس لیے نہیں کہا گیا، وہ لڑکی والوں کے وہ کوئی سنت نہیں ہے ویسے تو، اور پلس لڑکی والے اس کا کر رہے ہوتے ہیں تو مطلب یہ کوئی مسنون نہیں ہے، پر میں تو جس ایز اے دعوت کہہ رہی تھی کہ
رائٹ رائٹ، اگر میں آپ یہ پوچھوں کہ یعنی بارات جو ہے اس کے بارے میں کیا ہے کہ اس کا کیوں نہیں کہا گیا کہ اس کے اوپر بلایا جائے تو اس کو آنا چاہیے، ولیمے کا ہی صرف کیوں کہا گیا؟
ولیمہ جو ہے وہ سنت سے ثابت ہے نا،
جی، اور بارات
ہاں بارات یہ ہم نے بنایا ہوا ہے، مطلب صرف نکاح ہے اسلام میں تو۔
صحیح ہے شاباش، یعنی میں پوچھنا چاہ رہی تھی کہ بارات کیا چیز ہے، اس کے کھانے کی کوئی بھی تاکید کیوں نہیں ہے؟ اس لیے کہ برات کا کوئی کھانا ہی نہیں ہے، ہم نے اب شروع کیا ہے نا، ورنہ ادروائز برات کا کوئی کھانا نہیں ہے۔ اور اس کی وجہ کیا ہے؟ دو تین وجوہات میں آپ کے سامنے رکھتی ہوں۔ نمبر ون، یہ لڑکی والوں پر کوئی بوجھ نہیں ڈالا گیا کہ ان کے اوپر کوئی کھانا کھلانے کا بھی بوجھ نہیں۔ نمبر ٹو، گھر کس کا بس رہا؟ لڑکے کا بس رہا ہے کہ تو خوشی میں وہ کھانا کھلائے، وہ ولیمہ اس کو کرنا ہے، نہ کہ لڑکی والے کھانا کھلائیں، وہ کس بات کا کھانا کھلائیں۔ نمبر تھری، لڑکی کے ماں باپ نے اس کو پال پوس کے، اس کی تربیت کر کے، اس کی پرورش کر کے ان کے حوالے کر دیے کہ یہ کافی نہیں ہے کہ اب کھانا بھی وہی کھلائیں، ان کے گھر سے تو بچی جا رہی ہے، وہ کس کی بات کی خوشی کریں۔ میں ایک آپ کو بات بتانا چاہتی ہوں، ایک بہت پہلے کی بات ہے، ابھی میری تو شادی نہیں ہوئی تھی، ہمارے گھر میں گاؤں سے ایک لڑکی آئی، اور اس کو ہمارے محلے میں کسی شادی کا پتہ چلا کہ وہاں پہ بڑا شور وور مچا ہوا تھا، جیسے ہوتا ہے کہ بہت یعنی کوئی مہندی وہندی تھی یا کچھ بڑے گانوں کی آوازیں آ رہی تھیں۔ تو اس نے جب یہ سنا تو اس نے میرے سے پوچھا کہ یہ کوئی لڑکی کی شادی ہے، لڑکے کی شادی ہے، کس کی شادی ہے؟ تو میں نے کہا ایک لڑکی کی شادی۔ تو اس نے کہا ہمارے یہاں تو بڑا یہ برا سمجھا جاتا ہے کہ لڑکی کی شادی ہو اور اس کے اوپر اتنا خوشی کی جا رہی ہے، وہ کس بات کی خوشی کر رہے ہیں، ان کی تو بیٹی جا رہی ہے۔ یعنی اتنا کانسیپٹ پرانے زمانے میں گاؤں وغیرہ میں آج بھی یعنی اس حد تک تھا، تو یعنی ایک گھر سے تو لڑکی رخصت ہو رہی ہے، اب ان کو کیا ہے کہ وہ کھانا کھلائیں؟ کھانا تو ان کو کھلانا چاہیے جن کے گھر میں وہ تشریف لائی ہے، جس کا گھر بسائے، جس لڑکی نے بسایا۔ اب آپ مجھے یہ پیل ٹاک پہ ہی بتائیے گا کیونکہ یہ بھی ابھی کور نہیں ہوا۔ آج کے وقت میں جو کانسیپٹ ہم نے کر لیا ہے کہ دیکھیں، نہ تو ہے بارات تو نہ ہے ولیمہ، کیا ہے آج؟ ریسیپشن، ٹھیک ہے، ریسیپشن ہے۔ کیا ریسیپشن، جس میں اصل میں یہ کہ اب ہم بھی الگ سے کریں گے، ہم بھی اتنا لڑکی والے ہو کے ہم اتنا بارات کا کریں گے اور آپ بھی ولیمہ کریں گے، تو دونوں کو کمبائن کر لیتے ہیں، ہم دونوں اپنے ایکسپنسز کمبائن کر کے اور دونوں مل کے ایک کر لیتے ہیں، کیا یہ درست ہے؟ बिल्कुल ये रॉन्ग है, क्यों क्यों ये रॉन्ग है? नहीं खिलाएंगे इन लॉस को। अच्छा मैं वो उसके ऊपर भी आती हूँ, इसलिए कि लड़की वाले ने तो कुछ खिलाना ही नहीं है, उसने तो कुछ खिलाना ही नहीं था, आपने खामखा उसको घसीट लिया बीच में। और वलीमा कब होता है? अब ये उसको वलीमा भी नहीं कह सकते क्योंकि अभी तो रुखसती ही नहीं हुई, ना ये वलीमा है तो ना ये वो और कोई चीज, क्या उसको कहेंगे? अगर उसको रुखसती कह रहे हैं तो रुखसती के अंदर लड़के वालों को तो वलीमा कब तब करेंगे जब रुखसती हो जाएगी, अभी रुखसती हुई नहीं इसलिए वलीमे का कोई सवाल नहीं है। जो सुन्नत है वो तो आपने पूरी नहीं की, सुन्नत क्या वलीमा करना। और आप सल्लल्लाहु अलैहि वसल्लम ने यहाँ पे आपने देखे हर एक बीवी का वलीमा किया, यानी इवन यहाँ तक के अगर कुछ और नहीं है तो लोगों से ही फरमा दिया कि कुछ जो चीजें हैं वो ले आए, और जब वो लोग चीजें ले आए तो उनको मिलके बैठ के, क्योंकि उस वक्त में उनके पास तो इतना नहीं था। ये देखिए आप हदीस नंबर 900 के अंदर एंड में देखिए आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जिसके पास जो कुछ भी खाने की चीज हो तो यहाँ ले आए, और आपने एक चमड़े का दस्तरखान बिछाया, सहाबा वहां पे खजूर ले आए, घी ले आए, दोस्तों ने यानी मिलके कर ली और आप सल्लल्लाहु अलैहि वसल्लम ने यानी वलीमा कर लिया। अब आप देखें ये हजरत सफिया का, अब आप देखें कि वलीमा जरूर किया, चाहे थोड़ा भी था लेकिन वलीमा जरूर किया, लेकिन ना हमें बारात का कोई नजर आता है। अब ये क्या हुआ मुझे बताएं, ये अगर आप इसको बारात कहते हैं तो बारात का तो कोई कॉन्सेप्ट ही नहीं है इस्लाम में। तो हमने वलीमे की सुन्नत जो एक पूरी करनी थी वो भी छोड़ दी, जो लड़की वाला पे बोझ कुछ नहीं डालना था उसके अंदर भी उनका हिस्सा डलवा दिया, और ना ये वलीमा हो सका ना कुछ हो सका। इवन बॉयज पेरेंट्स से टू गर्ल्स पेरेंट पर रात का खाना शुड बी हाई लेवल। बिल्कुल आपकी बात बिल्कुल सही है शाबाश, आपने अच्छी बात की तरफ इशारा किया कि वो ये एक्सपेक्ट करते हैं कि जबरदस्त किस्म का खाना हो। लेकिन जैसे इन्होंने अभी कहा कि अगर मेहमान नवाजी के तौर पे मसला ना क्योंकि दूर से आ रहे हैं कुछ हैं, आपने खिला दिया है, आपके आपके अपने मेहमान जो आ रहे हैं उनको खिला दिया तो कोई इसके अंदर हरज नहीं। आप जैसे हमारे घर में मेहमान आए तो हम उसको खिला देते हैं, लेकिन लड़के वालों को ये कहा गया कि वो अपने घर से खुद खा के आए, अपने मेहमानों को खिला के आए। वजह ही बात वो ये नहीं है कि वो हम वहां जा रहे हैं तो वो हमें खिलाएं, बात तो फिर वही हो गई ना जो हमने सूरह अज़ाब की अभी आयत में पढ़ी कि खाने का इंतजार मत करना कि वहां पे उस टाइम पे पहुंचो कि अब हमें खाना तो खिलाएंगे ही ना, टाइम है खाने का नहीं, तुम अपने मेहमानों को घर से खिला के लेकर आओ, तुम घर से खा के आओ। यहाँ पे आप सिर्फ निकाह करने आए, अगर आपके आपको बहुत शौक है अपने मेहमान ले जाने का, लड़के वालों को मैं कह रही हूँ कि अगर आपको शौक है अपने मेहमान ले जाने का तो आप खा के जाए। लड़की वालों ने अपने मेहमानों का जो भी करना है, चाहे उनको मिठाई खिलानी है, पेप्सी पिलानी है, कुछ को खाना खिलाना है, जो मर्जी करना है वो अपना करते रहे, उन्होंने अपने मेहमान नवाजी के तौर पे कर। मगर इस रस्म को तोड़ने के लिए खास तौर पे हमें चाहिए कि हम इस तरह का इन चीजों को खत्म करें, लेकिन ये तभी खत्म हो सकती है जब लड़के वाले चाहें और जब लड़की वाले भी कोऑपरेट करें, दोनों जब करें, ये नहीं हो सकती, वन साइडेड नहीं हो सकती। व्हाट इफ गर्ल्स, तो वही मैं कह रही हूँ ना कि वन साइडेड नहीं हो सकती है ये चीजें उसी वक्त हो सकती हैं जब म्यूचुअल अंडरस्टैंडिंग साथ है, जब दोनों कुरान और हदीस को समझने वाले हों। इफ पेरेंट गिव स्टफ टू डॉटर विल इट बी कंसिडर्ड सिन देन? नहीं, सिन की बात नहीं है। आप सल्लल्लाहु अलैहि वसल्लम ने तो कोई चीज भी हजरत फातिमा रज़ी अल्लाह तआला को नहीं दी, आगे उसकी भी बात आ जाएगी कि जो भी दिया था वो हजरत अली की ही कमाई से, और यह हमने पढ़ लिया है, ये हमने इसके ऊपर डिस्कशन कर ली थी। हजरत अली ने ही जो दिया था वो जो अपनी जीरा बेच के और जो पैसे आए थे उसी से आप सल्लल्लाहु अलैहि वसल्लम ने खरीदी थी चीजें, ठीक है। तो अब कोई भी लड़की के वालिद के ऊपर नहीं है बोझ कि वो कोई दे, इसलिए नहीं है क्योंकि घर किसका बस रहा है, मुझे बताएं पहले। अगर कोई लड़का अपने पैसों से लड़की के लिए बेडरूम का फर्नीचर नहीं ले सकता, जहां पे उसको सुलाए, जहां पे उसको बिठाए, कोई उसके लिए सोफा नहीं ले सकता जहां पे वो बैठे, कोई किचन का सामान नहीं ले सकता, प्लेट नहीं अगर ले सकता कि जैसे वो जिसमें खाना डाल के वो कुछ खा सके, तो मुझे बताएं ऐसे निकम्मे लड़के के साथ शादी करने का क्या फायदा कि जो आपकी बेटी को रख ही नहीं सकता, जो इतना भी नहीं कर सकता कि चम्मच प्लेट दे दे। मुझे अभी कुछ अरसा पहले किसी ने बताया कि लड़के वालों ने ये तक लिस्ट भेजी कि फलां जगह से फलां डिनर सेट है वो हमें चाहिए, फलां जगह पे उन्होंने बाकायदा जैसे ब्राइडल रजिस्ट्री वगैरह यहाँ पे कराते हैं तो उन्होंने चीजों की इसी तरह के मेसिस में फलां बेडिंग सेट है वो वाला चाहिए। तो अब बिस्तर भी अगर वो अपने घर से लेकर आएगी तो फिर आप मुझे बताएं, और ये यहाँ की बात है, ये कोई हमारे पीछे कंट्री की नहीं बात हो रही, यहाँ की मैं बात कर रही हूँ। तो ये चीजें ना उनकी तरफ से डिमांड सही है, और मैं آپ سب کے ساتھ معذرت کے ساتھ ایک بات کہنا چاہوں گی, جو کوئی بھی اس کو پلیز نہ مائنڈ کریں, آپ لوگ اس کے حامی ہوں گے, بہت شوق سے ہوں, مگر یہ میرا اپنا نقطہ نظر ہے. تحفہ کیا چیز ہوتی ہے؟ کیا چیز ہوتی تحفہ؟ جو کوئی خوشی سے اپنی دے. لیکن آج کے وقت میں ہم ایسے ہو گئے ہیں کہ ہم اپنی شادیوں کے اخراجات بھی, کیونکہ ہم اتنے ایکسٹرا ویگینٹ ہو گئے ہیں کہ ہم یہ چاہتے ہیں کہ جو شادی کا بھی ایکسپینس ہے اسی میں سے پورا ہو جو مہمان تحفے لے کر آئے. جی نو باکس گفٹ کی میں بات کر رہی ہوں, کہ ہم وہ بھی یہ چاہتے ہیں کہ وہ بھی ادھر سے پورا ہو جائے ہمارا, ہمیں نہ کچھ کرنا پڑے, وہ پیسے لائیں اور اسی سے ہم اپنے خرچہ پورا کریں. اب ان شاء اللہ تعالیٰ اس پہ ہم کنٹینیو کریں گے نیکسٹ ٹائم ان شاء اللہ, کہ یہ کافی ایسی چیزیں ہیں جو ہماری پریکٹیکل لائف سے تعلق رکھتی ہیں. تو ان شاء اللہ ابھی کلاس شروع ہو گئی. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.